الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. پیارے اور محترم اسلامی بھائیو، دار الافتاء اہل سنت سلسلے میں مرحبا کہتے ہیں. مفتی ماجد مدنی صاحب ہمارے ساتھ موجود ہیں جو کہ مرکزی دار الافتاء اہل سنت کنز الایمان مسجد بابری چوک کراچی میں تشریف فرما ہوتے ہیں. انشاءاللہ آپ کے جو سوالات ہوں گے ہم مفتی صاحب سے ان کے جوابات حاصل کریں گے. درود پاک کی فضیلت سنتے ہیں. شیخ طریقت امیر اہل سنت دامت برکاتم العالیہ ضیاء درود و سلام اس رسالے کے صفحہ نمبر 8 پر حدیث پاک نقل فرماتے ہیں، فرض حج کرو، بے شک اس کا اجر 20 غزوات میں شرکت کرنے سے زیادہ ہے، اور مجھ پر ایک مرتبہ درود پاک پڑھنا اس کے برابر ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. ہمارے سلسلے میں الحمدللہ اسٹوڈیو کے اندر جامعۃ المدینہ، جو کہ ہمارا مرکزی جامعۃ المدینہ عالمی مدینہ مرکز فیضان مدینہ میں واقع ہے، اس کے بھی کچھ خوش نصیب طلباء کرام موجود ہوتے ہیں. انشاءاللہ دوران سلسلہ ہم ان سے بھی سوال لیں گے اور ان کی زیارت بھی کرتے رہیں گے. حضور، ایک سوال کسی نے پوچھا ہے، وہ میں آپ سے دریافت کرتا ہوں کہ گوشت بانٹا جاتا ہے لوگوں کو، قربانی کا دیا جاتا ہے اور حصے بنائے جاتے ہیں، چھوٹے چھوٹے پیکٹ بنائے جاتے ہیں. کسی نے رکھا گوشت کہ بھئی یہ میں فلاں شخص کو دوں گا، ابھی وہ موجود نہیں تھا، فریج میں رکھ لیا تو ابھی تک وہ ملا نہیں ہے، کافی دن گزر گئے ہیں، تو کیا وہ گوشت اسی کے لیے متعین ہو چکا ہے جس کی نیت سے اس نے رکھا تھا، یا کسی اور کو بھی دے سکتا ہے چاہے تو؟
الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. دیکھیے، اگر کوئی چیز کسی چیز کے متعلق، چاہے وہ گوشت ہو، چاہے رقم ہو، چاہے کوئی بھی چیز ہو، انسان کے اپنے پاس موجود ہے اور وہ ارادہ کر لیتا ہے، نیت کر لیتا ہے کہ میں نے اس کو صدقہ کرنا ہے، کسی کو تحفے میں دینا ہے، اور اپنے پاس ہی اس کے پاس وہ چیز موجود ہے، تو جب تک یہ دے نہیں دے گا، سامنے والے کے قبضے میں نہیں چلی جائے گی، تو یہ اسی کی ملک ہے.
ٹھیک ہے.
اسی طرح گوشت کا اس نے ارادہ کیا، رکھ لیا کسی دوست کے لیے کہ اس تک میں پہنچاؤں گا، اب رابطہ نہیں ہو پا رہا یا کسی بھی وجہ سے نہیں پہنچا پایا، اب اگر یہ خود استعمال کرنا چاہتا ہے تو شرعی طور پر اس کے لیے اس بات کی اجازت ہے کہ یہ استعمال کر سکتا ہے،
خود بھی کر سکتا ہے استعمال.
بالکل، خود بھی استعمال کر سکتا ہے. جیسے بعض اوقات یہ بھی دیکھا گیا کہ چندہ باکسز جیسے گھر پر رکھے جاتے ہیں، اب چندہ باکسز میں چندہ انسان جمع کرتا رہتا ہے، یا بہت سارے افراد کو یہ دیکھا گیا ہے کہ وہ اپنی دکانوں پر ایک باکس رکھتے ہیں اور ان کا ارادہ یہ ہوتا ہے کہ ڈیلی کی جو بھی ان کی سیل ہوتی ہے، اس میں سے جو بھی نفع ہوتا ہے، اس کا کچھ حصہ اس میں ڈالتے ہیں، اور ارادہ ان کا یہ ہوتا ہے کہ مہینے کے بعد ہم اس کو صدقہ کر دیں گے.
ٹھیک ہے.
یا حضور غوث پاک رضی اللہ تعالیٰ عنہ کی 11ویں شریف کر دیں گے، تو اس طرح کا ان کا ارادہ ہوتا ہے. پھر اگر کبھی ان کو ضرورت پڑتی ہے تو یہ اس میں سے استعمال کر سکتے ہیں، کیونکہ یہ ان کی ذاتی ملکیت ہی ہے.
ابھی انہوں نے دیا،
یہاں تک کہ اگر کسی شخص نے اپنے پاس سے، اس کے پاس 100,000 روپیہ تھا، 2,500 روپیہ الگ نکال کر رکھ لیا کہ یہ میں نے زکوٰۃ کی ادائیگی کرنی ہے،
ٹھیک ہے،
اور اب اسے ضرورت پڑی تو یہ اپنی ضرورت میں استعمال کر سکتا ہے، اور زکوٰۃ کی ادائیگی اپنے وقت پر اس پر کرنا لازم ہوگا، وہ تو کرے گا ہی، کسی دوسری رقم سے دے دے گا.
ٹھیک ہے.
تو جو چیز اس کے پاس ابھی تک موجود ہے، اس نے ارادہ کیا ہے کہ میں وہ چیز اللہ تعالیٰ کی راہ میں دوں گا، کسی دوست کو تحفے میں دوں گا، کسی غریب پر صدقہ کر دوں گا، اب اگر اس کو ضرورت پڑتی ہے یا کسی بھی وجہ سے یہ خود استعمال کرنا چاہتا ہے، تو بالکل شرعی طور پر اس کو اجازت ہے.
ٹھیک ہے.
ہاں، بہتر یہ ہے کہ جس چیز پر جس چیز کے بارے میں اس نے یہ ارادہ کر لیا کہ میں اللہ تعالیٰ کی راہ میں دوں گا، دوست کو دینا تحفے میں دے دینا یہ بھی اللہ تعالیٰ کی راہ میں ہی دینا ہے، کسی غریب کو صدقہ کر دینا یہ بھی اللہ تعالیٰ کی راہ میں دے دینا ہے، بہتر یہ ہے کہ جس چیز پر یہ اس نے ذہن بنا لی ہے، اپنا نیت کر لی ہے کہ اللہ تعالیٰ کی راہ میں دینا ہے، تو بہتر یہ ہے کہ وہیں پہ دے دے، اور اگر یہ استعمال کرنا چاہتا ہے کوئی مجبوری ہے جب بھی استعمال کر سکتا ہے،
ٹھیک ہے،
اور مجبوری نہیں ہے جب بھی استعمال کر سکتا ہے،
ٹھیک ہے ٹھیک ہے، جزاک اللہ۔ پہلی کال سلسلے میں شامل کرتے ہیں، جی
مفتی صاحب سے میرا سوال یہ ہے، کسی کا کاروبار چل رہا ہے گارمنٹ کا، اس کے اندر وہ سوٹ نہیں جو اس کو یہ مال لے کر دے رہا ہے، تقریباً اس کو 50,000 کا مال دیا، ان سے یہ طے ہوا مہینے کے بعد یہ 50,000 بھی لوں گا اور 10,000 روپیہ اس کے پرافٹ بھی لوں گا، مال لے کر خود اس نے اس کو دیا، اپنے قبضے میں لے کر مال پھر اس کو دیا ہے، یا سوٹ کے پیچھے 10 روپے لوں گا، تو ایسا کہنا کیسا، شرعی رہنمائی فرما دیجیے۔
جی
ایک شراکت کی صورت اختیار کرنے کی کوشش کی ہے انہوں نے، جو کہ غلط ہے، طریقہ کار درست نہیں ہے۔ مثال کے طور پر ایک شخص ہے، اس کی کپڑے کی دکان ہے، اس کے پاس 10-15 ورائٹیز موجود ہیں، وہ چاہتا ہے کہ مارکیٹ میں فلاں ورائٹی بھی چل رہی ہے، وہ چاہتا ہے کہ یہ
بھی
اس کے پاس آ جائے، دکان میں آ جائے، مگر رقم موجود نہیں ہے۔ اب اس نے کسی دوسرے شخص سے کہا، اس نے 50,000 روپے کا وہی والا مال اٹھایا اور لا کر اس کی شاپ پر رکھ دیا، اور اس سے کہا کہ ایک مہینے کے بعد یہ 50,000 روپیہ بھی آپ سے لے لوں گا اور اس کے اوپر 10,000 روپیہ نفع بھی لے لوں گا،
یہ طریقہ کار اس نے طے کر،
جی تو یہ طریقہ کار غلط ہے 100%۔
ٹھیک ہے،
ایک تو یہاں پر یہ صورت ہے کہ جب اس نے اس کو 50,000 روپے کا کپڑا اس کے حوالے کر دیا اور اس نے یہ کہا کہ یہ 50,000 روپے میں نے آپ سے لینے ہیں، تو گویا اس نے وہ کپڑا اس کو بیچ دیا،
بیچنا کہلائے گا،
اور 50,000 روپیہ اس کے پاس اس کے جو ہے وہ اس کے ذمہ لازم ہو گئے۔ اس نے کہا 50,000 روپے نہیں لوں گا کیونکہ ایک مہینے کے بعد 2 مہینے کے بعد پیسے دو گے، لہٰذا 60,000 روپے لوں گا، تو یہ تو سیدھی سیدھی سود کی صورت ہو جائے گی، یہ جائز نہیں ہے۔ اب حکم شرعی کیا ہوگا؟ حکم شرعی یہ ہوگا کہ اس نے اس کو سوٹ لا کر دیے 50,000 روپے کے، کیونکہ ان کا طریقہ کار درست نہیں رہا، اس لیے اب جو 50,000 روپے کے سوٹ تھے وہ جتنے میں بھی فروخت ہوں گے وہ تمام کی تمام رقم اس کو ملے گی جس نے سوٹ لے کر دیے تھے۔ 50,000 روپے کے سوٹ لے کر دیے تھے، چاہے وہ 55,000 کے بکے، چاہے وہ 52 کے بکے، چاہے 60 کے بکے، وہ تمام کی تمام رقم جو ہے وہ اسی کو ملے گی۔ ہاں جو دکاندار ہے اس نے چونکہ اس کے جو سوٹ تھے ان کو فروخت کیا، اور اتنے سوٹ فروخت کرنے پر جتنی عام طور پر اجرت بنتی ہے وہ اتنی اجرت اس کو دی جائے گی،
یعنی جو اس نے محنت کی ہے، سیل
اس نے محنت کی ہے، اس کو سیل کیا ہے، وہ اجرت وغیرہ اس کو دی جائے گی۔
ٹھیک ہے،
اب طریقہ کار کیا ہونا چاہیے؟
ٹھیک طریقہ،
کیونکہ یہ تو ایک غلط طریقہ کار تھا، ٹھیک طریقہ کار کیا ہونا چاہیے؟ اول تو جب بھی شرکت کریں تو کوشش کریں کہ دونوں کی طرف سے رقم ملے، اور رقم ملا کر شرکت کریں، کیونکہ اس میں آسانی رہتی ہے۔ ہاں اگر کسی کے پاس مال بھی موجود ہے، مثال کے طور پر اس کے پاس 1,00,000 روپے کا مال دکان کے اندر موجود ہے، یہ مزید 50,000 روپے ملانا چاہتا ہے، یا اس کے پاس 5,00,000 روپے کا مال موجود ہے، یہ اس میں کچھ اپنے جو ہے وہ کپڑا لے کر اس کو دینا چاہتا ہے، شامل کرنا چاہتا ہے، جیسے یہی اس کے پاس سامان موجود تھا، کپڑا موجود تھا، اب یہ 50,000 روپے کا کپڑا لے کر آ گیا،
ٹھیک ہے،
اب جب یہ کپڑا لے کر آ گیا تو اب اس کا طریقہ کار یہ ہے کہ دونوں کے اپنی اپنی جگہ پر کپڑے موجود ہیں، یہ اپنے آدھے کپڑوں کے بدلے میں اس سے کپڑے خرید لے، اور وہ اپنے آدھے کپڑوں کے بدلے میں اس سے کپڑے خرید لے،
ٹھیک ہے،
اب کیا ہوگا کہ یہ دونوں ہی، جو اس کا 50,000 روپے کا کپڑا تھا دکاندار اس میں بھی شامل ہو گیا، جو اس کے پاس دکان کے اندر کپڑا رکھا ہوا تھا یہ دکاندار کے کپڑے میں شامل ہو گیا، دونوں شریک ہو گئے، اب اس میں یہ یعنی دونوں یہ مالک ہو گئے اس کپڑے کے، ٹوٹل کپڑے کے یہ مالک ہو گئے۔ اب کیا ہوگا کہ اب یہ کریں گے عقد شرکت۔ عقد شرکت کیا ہے؟ وہ یہ ہے کہ یہ دونوں آپس میں طے کریں گے، ٹھیک ہے، اب یہ ہمارا مال ہے، ہم اس کو بیچیں گے، جو بھی نفع ہوگا اس میں سے اتنی اتنی پرسنٹیج ہوگی، وہ جو بھی پرسنٹیج یہ رکھنا چاہیں رکھ سکتے ہیں،
ٹھیک ہے،
اور نقصان جو ہوگا وہ ان کے جو انویسٹ ہے اس کے اعتبار سے ہوگا۔ ایک کا 1,00,000 روپیہ لگا ہوا ہے، ایک کا 50,000 روپیہ لگا ہوا ہے، اگر مثال کے طور پر 1,500 روپیہ نقصان ہوا تو 1,000 روپیہ نقصان 1,00,000 روپے والے کا ہوگا، और 500 रुपया नुकसान 50,000 वाले का होगा।
ठीक है।
अब नफा आपस में जो चाहें तय कर सकते हैं, मगर नफे की एक सूरत यहाँ पर है कि अगर एक शख्स कहता है, जैसे मिसाल के तौर पर जो सूट दे रहा है उसको, वो चाहता है कि मैं काम ना करूं और पहले से तय कर देता है मुझे काम नहीं करना,
ठीक है,
तो अब वो अपनी इन्वेस्ट से ज्यादा नफा नहीं ले सकता।
उसी फीस से
उसके 50,000 रुपए लगे हुए हैं और इसका 1,00,000 रुपया लगा हुआ है, तो वो अब ऐसा नहीं कर सकता कि आधा आधा नफा कर लिया जाए। यानी जैसे मिसाल के तौर पर 1,500 रुपया नफा हुआ, तो अब ये नहीं कर सकते कि 750 रुपया नफा इसका हो, 750 रुपया नफा इसका हो, उसका नफा 500 रुपया ही होगा, इसका नफा 1,000 रुपया होगा। हाँ, अगर दोनों ही काम करेंगे या काम करना तय पा गया पहले कि दोनों ही काम करेंगे, अब नफा जिस भी परसेंटेज के एतबार से रखना चाहे रख सकते हैं। बाद में बेशक अगर कोई शख्स किसी मजबूरी की बिना पर काम ना करे या बगैर मजबूरी के भी काम ना करे, तो अब जो नफा आपस में तय हो गया वैसे ही नफा तकसीम किया जाएगा।
माशाल्लाह आपने तरीका इरशाद फरमाया। कई लोगों को हो सकता है समझ ना आई तो वो राबता कर लें। ऐसा जब हम जवाब देते हैं ना, तो बाज़ दफ़ा आगे से कई लोगों की तरफ से यूं भी मिलता है कि भाई कान इधर से खींचो या उधर से खींचो, नतीजा तो एक ही निकला है, 50,000 ही इन्वेस्ट हुआ है और कोई नई चीज नहीं आई, सिर्फ आपने तरीका मुख्तलिफ कर दिया है। तो बस ठीक है, तरीका मुख्तलिफ करने की क्या जरूरत थी, फिर उसी तरीके पे करने थे जो मार्केट में चल रहा है। तो क्या ऐसे लोगों को क्या जवाब दिया जाए, कैसे समझाया जाए?
ऐसे लोगों के लिए तो वही जवाब है जो अल्लाह ताला ने कुफार को जवाब दिया था, जब उन्होंने कहा था कि खरीदो फरोख में भी नफा होता है,
ठीक है,
और सूद में भी नफा होता है, जब दोनों में नफा ही होता है तो फिर खरीदो फरोख जायज क्यों है,
ठीक,
और जो सूद है वो नाजायज क्यों है,
ठीक है।
तो वो एक तरीके कार में फर्क है, अल्लाह ताला ने खरीदो फरोख को जायज करार दिया है और ये जो सूद है अल्लाह ताला ने इसको नाजायज करार दिया है। अगरचे माल दोनों का एक ही है, दोनों का नतीजा एक ही है, दोनों में बाज़ औक़ात नुकसान भी हो सकता है और बाज़ औक़ात नफा भी होता है, तो इस चीज को नहीं देखना चाहिए। जो शरीयत मुतहरा ने जो तरीका बयान किया है उसी को मद्देनजर रखना चाहिए,
ठीक है,
और बहुत सारी खराबियां भी पैदा होती हैं अगर उसी तरह से काम किया जाए, तो उसमें बहुत सारी खराबियां भी पैदा होती हैं। तो इसलिए जो शरीयत मुतहरा ने तरीका बताया है उसी के मुताबिक चलेंगे। तो इसका जवाब भी यही है कि जब आपने वो तरीका अख्तियार किया जो कि हमारे यहाँ सवाल में अभी बयान किया गया था, तो वो तरीका जायज नहीं है। शरीयत उसको एक एतबार से तो सूद करार देती है और दूसरे एतबार से शराकत के जो असूल जवाबित हैं, चूंकि वो शराकत के असूल जवाबित पर पूरा नहीं उतरता, हम मुसलमान हैं, शरीयत के मुताबिक काम करना है, शराकत की जो शरायत जवाबित हैं उसके मुताबिक जब वो पूरा नहीं उतरता, जैसे मिसाल के तौर पर शराकत के अंदर एक उसूल ये भी है कि नफा परसेंटेज के एतबार से पार्टनरशिप,
ठीक है,
नफा जो है वो परसेंटेज के एतबार से तय किया जाएगा। अब ये कहता है मैं पर पीस 10 रुपए लूंगा,
यानी फिक्स कर ले।
अब वो बेचारा महीना, दो महीने, छह महीने काम करता रहा और बाद में जब देखा तो नफा ही पर पीस 10 रुपए हुआ,
उसको तो कुछ भी नहीं मिला,
तो सामने वाले को तो कुछ भी नहीं मिला, या मिसाल के तौर पर नफा की बजाय नुकसान हो गया, मगर इसने तय कर लिया था कि मुझे जो है वो मेरी रकम वापस मिलनी चाहिए और मुझे इतना इतना नफा भी मिलना चाहिए, इसको इसकी अपनी रकम भी मिलेगी, इसको नफा भी मिलेगा, और दूसरा बेचारा हाथ मलता रह जाएगा। फिर तीसरी सूरत यह कि जब इसने तय कर लिया कि मेरी रकम तो मुझे मिलनी ही चाहिए, तो शरीयत इसको कर्ज करार देती है,
ठीक है,
जब आपने किसी को कर्ज दिया, और हदीस में है कुल्लू कर्दिन जर्रा मनफियातन फहुवा रिबा, कि जो भी कर्ज नफा लेकर आएगा वो सूद है, तो ये तो कर्ज है, मैं आपको अगर रकम देता हूँ और कहता हूँ कि महीने बाद मैं आपसे 50,000 रुपए वापसी वसूल करूंगा,
ऊपर भी लूंगा,
अब मैं 1,00,000 कहता रहूँ कि आप इससे कारोबार करें, आप 1,00,000 कहते रहे कि मैं इससे कारोबार करूंगा, मैं इन्वेस्ट करूंगा, मैं ये करूंगा, मैं फलाना काम करूंगा, मुझे तो नफा ही होता है, मुझे कभी नुकसान नहीं हुआ, आप जो मर्जी कहते रहे, मैं जो मर्जी कहता रहूँ, मगर शरीयत इसको कर्ज करार देती है। जब मैंने आपको रकम दी और मैंने कहा मुझे तो आपसे रकम वापसी मेरी पूरी की पूरी रकम चाहिए, तो ये होता है कर्ज में ही है। ये हर शख्स अच्छी तरह इस बात को जानता है कि कर्ज में ही ऐसा होता है कि जब आपने किसी को कर्ज दिया है तो अब आप उससे मुतालबा करते हैं, भाई 50,000 रुपए कर्ज दिया था, मेरा 50,000 रुपए कर्ज मुझे वापसी कर दो। जबकि कारोबार में ऐसा नहीं होता, कारोबार में आप दुनिया में बैठे हैं, कारोबार में जब आप जाकर देखेंगे आपस में दो लोग मिलकर पार्टनरशिप करते हैं तो फिर वो हिसाब किताब करते हैं कितना नफा हुआ कितना नुकसान हुआ, अगरचे वो जो नफा नुकसान देखते हैं आपस में वो शरी उसूलो जवाबित के मुताबिक कम ही होता है, मगर इसके बावजूद वो नफा नुकसान देख रहे होते हैं। तो चूंकि ये कर्ज है ایک صورت میں قرض ہو جائے گا، دوسری صورت میں جو پارٹنرشپ ہے اس میں جب نفع ہم ایک شخص کے لیے طے کر لیں گے تو پارٹنرشپ کا فساد ہوگا، یعنی پارٹنرشپ درست نہیں ہوگی۔ اس کا حکم میں نے ابتدا میں بیان کیا کہ کپڑے کا جتنا بھی نفع ہوگا وہ کپڑے والے کا ہے،
ٹھیک ہے،
اور جتنا دکاندار نے بیچنے میں محنت کی ہے اس میں اس کو جو ہے وہ اس کی اجرت دے دی جائے گی۔
اور میرا کاروبار کی تو یعنی یوں کہا جائے کہ 80% تو پارٹنرشپ ہی پر مشتمل ہوتا ہے، شیئر بڑی بڑی کمپنیوں میں لیے جا رہے ہوتے ہیں، دکانوں میں لیے جا رہے ہوتے ہیں، تو کاروبار کرنے سے شریعت نے منع نہیں فرمایا، طریقہ کار بتائے گئے ہیں، ان طریقہ کاروں پر عمل کریں گے تو نتیجہ وہی نکلے گا۔ جو 10 روپے آپ نے دوسرے طریقے سے کمانے تھے اس طریقے سے بھی 10 روپے ہی ملیں گے، لیکن جو طریقہ کار شریعت بیان کرے گی اس میں دونوں فریق جو ہیں پارٹنر ہیں وہ سیف محسوس کریں گے، دونوں کا نقصان اور نفع کے معاملے میں بہت اچھے انداز سے ان کا معاملہ سر انجام پائے گا۔ ہو سکتا ہے کہ بہت ساری باتیں پہلی دفعہ سنی ہوں، سمجھ نہ آئی ہوں، تو جو لوگ کاروبار کرتے ہیں ان کو ہم مشورہ دے رہے ہیں کہ اپنے کاروبار کی اسکیننگ کروا لیں کہ میں یہ کام کرتا ہوں، یہ طریقہ کار ہے، اس طریقے سے میں نے انویسٹمنٹ کی ہے، یا فلاں شخص نے مجھے انویسٹمنٹ دی ہے، اس طریقے سے اگر آپ معلومات لیں گے تو انشاءاللہ جو آپ کے کاروبار میں اگر خدا نہ خواستہ غلطیاں ہوئی تو وہ بھی مفتیان کرام بیان فرما دیں گے اور صحیح کرنے کا طریقہ کار بھی ارشاد فرمائیں گے۔ تو یہ آپ کو آنا پڑے گا، جیسے ہم بیمار ہوتے ہیں تو ڈاکٹر کے پاس جاتے ہیں یا ویسے ہی ٹیسٹ کروا لیتے ہیں، بعض لوگ بیمار نہیں بھی ہوتے احتیاطاً ٹیسٹ کرواتے ہیں کہ کہیں کوئی مجھے بیماری تو نہیں، تو ہمیں بھی چاہیے کہ اپنے کاروبار کے بھی ٹیسٹ کروائیں، مفتی صاحب کے پاس حاضری دیں، جائیں ان کے پاس بیٹھیں، ان سے وقت لیں اور مکمل طریقہ کار ان سے سیکھیں سمجھیں، اس کے بعد کاروبار کریں، انشاءاللہ عزوجل آپ کے کاروبار میں برکت بھی ہوگی، آپ کا دل بھی مطمئن ہوگا اور انشاءاللہ آپ کو اس کے اوپر ثواب بھی حاصل ہوگا۔ تو اللہ کرے جو ناظرین سن رہے ہیں اس پر عمل کریں۔ دار الافتاء اہل سنت الحمدللہ پاکستان بھر میں مختلف شہروں کے اندر اس کی شاخیں موجود ہیں، باب المدینہ کراچی جو کہ ایک بڑا شہر ہے، 5 دار الافتاء اہل سنت کی شاخیں ہیں، اسی طرح حیدرآباد کے اندر اور مرکز الاولیاء لاہور اس میں 2 شاخیں موجود ہیں، سردار آباد یعنی فیصل آباد کے اندر، گلزار طیبہ سرگودھا میں، اور اسی طرح راول پنڈی کے اندر الحمدللہ اس کی شاخ موجود ہے۔ دار الافتاء اہل سنت کے فون نمبرز بھی روزانہ صبح 10 بجے سے شام 4 بجے تک الحمدللہ موجود ہوتے ہیں، جو انٹرنیشنل ہمارے کالرز ہیں جو بیرون ملک سے تعلق رکھتے ہیں ان کے لیے بھی الحمدللہ انٹرنیشنل فون سروس موجود ہے۔ کسی بھی طریقے سے آپ دار الافتاء اہل سنت کے مفتیان اکرام سے رابطہ کریں یا اور کسی صحیح سنی العقیدہ مستند مفتی صاحب سے رابطہ کریں، انشاءاللہ عزوجل آپ کا کاروبار درست ہو جائے گا۔ اور ساتھ ہی ساتھ ایک اور مشورہ دوں گا کہ آپ دار الافتاء اہل سنت کا سلسلہ جیسا کہ ملاحظہ فرما رہے ہیں یہ بھی دیکھیے، اور ہر اتوار کو الحمدللہ احکام تجارت نام کا سلسلہ مدنی چینل کی زینت بنتا ہے، جس میں استاد محترم مفتی علی اسکر اتاری دامن برکاتہم العالیہ تشریف فرماتے ہیں اور خاص طور پر بزنس سے متعلق، پارٹنرشپ سے متعلق اور مختلف کمپنیوں کے جو طریقہ کار ہیں اس سے متعلق الحمدللہ گفتگو ہوتی ہے، سوالات ہوتے ہیں اور جو شرعی طریقہ کار ہیں ان کو بیان کیا جاتا ہے، جو الجھنیں ہوتی ہیں الحمدللہ دور کی جاتی ہیں۔ آپ دعوت اسلامی کے ویب سائٹ کے ذریعے بھی یہ احکام تجارت سلسلہ ہو یا دار الافتاء اہل سنت کا سلسلہ ہو اس کے جو گزشتہ ایپیسوڈز ہیں ان کو دیکھ سکتے ہیں، کاروبار سے متعلق جو ہیں ان کا بھی ملاحظہ کر سکتے ہیں، اور ساتھ ہی ساتھ جو کاروبار کرتے ہیں ان کے لیے ایک اور بھی بہت ہی پیارا پیکج ہے، تجارت کورس دعوت اسلامی کے عالمی مدنی مرکز فیضان مدینہ میں 11 دن کا الحمدللہ تجارت کورس چند سال پہلے منعقد ہوا تھا، اس کے بھی ویڈیو جو بیانات ہیں مختلف پارٹنرشپ سے متعلق اور دیگر معاملات سے متعلق الحمدللہ بہت ہی پیارے انداز میں ہمارے مفتیان کرام نے یہ کورس کروایا تھا، اور سینکڑوں جو ہمارے بزنس مین تھے انہوں نے اس میں شرکت کی تھی، دیگر مسلمان بھی تشریف لائے تھے۔ اس تجارت کورس کو بھی آپ ملاحظہ فرمائیں، دار الافتاء اہل سنت کی جو موبائل ایپلیکیشن ہے اس میں تجارت کورس کے نام سے ایک باقاعدہ فولڈر موجود ہے، اس میں یہ سارے کے سارے بیانات موجود ہیں، آپ وہاں جا کر بھی سن سکتے ہیں، دعوت اسلامی کی ویب سائٹ سے بھی آپ ان کو حاصل کر سکتے ہیں۔ یہ مختلف طریقہ کار بیان کیے گئے ہیں اور مقصد یہ ہے کہ ہم کسی نہ کسی طریقے سے اپنے کاروبار کو، اپنے رزق کے جو ذرائع ہیں اللہ تعالیٰ نے ہمیں عطا فرمائے ہیں، ان کو ہم شریعت کے اصولوں کے مطابق کر لیں۔ اللہ تعالیٰ ہم سب کو عمل کی توفیق عطا فرمائے۔ ایک اور کال سلسلے میں شامل کرتے ہیں۔ جی،
یہ جانور جو عید الاضحیٰ پر قربانی کرتے ہیں اس کی عمر ضروری ہوتی ہے، یا جانور ہٹا کٹا ہو اور عمر اس کی 1 سال مکمل نہ ہو تو اس کو قربان کیا جا سکتا ہے؟
عمر متعین ہے اور اس عمر کا جانور ہی ہونا چاہیے، जैसे जो छोटा जानवर है बकरा बकरी वगैरह है, एक साल की उम्र है, इस तरह जो बड़ा जानवर है बैल गाय भैंस वगैरह है उसके 2 साल हैं और ऊंट की उम्र 5 साल है। हाँ, ऐसा दुम्बा जो 6 माह का हो या 6 माह से कुछ ज्यादा हो और उसको साल भर के दुम्बों में खड़ा किया जाए और वो उन्हीं की तरह का महसूस हो तो उसकी कुर्बानी भी हो सकती है,
ठीक है,
अगरचे उसकी उम्र कम हो। बकिया जहाँ तक जानवर के सेहतमंद होने का ताल्लुक है तो बेशक सेहतमंद होना चाहिए जानवर, ये मतलूब भी है। सेहतमंद होगा, ज्यादा गोश्त होगा, ज्यादा लोगों तक पहुँचेगा, ये मतलूब भी है और इसकी तरकीब भी दिलाई गई है, मगर इसके साथ साथ सेहतमंदी के साथ साथ उसकी उम्र का पूरा होना भी जरूरी है, क्योंकि अगर उम्र पूरी नहीं होगी, आपको कुर्बानी वाजिब हुई और जानवर की उम्र मुकम्मल नहीं है तो ऐसी सूरत में कुर्बानी का जो वाजिब था वो अदा नहीं होगा।
और कॉल चलाइए।
और जनाब ये है कि एक देखते हैं आप अक्सर कुर्सियाँ इस्तेमाल होती हैं नमाज पढ़ने के लिए, तो कुर्सी की फ्रंट पे जो वो छता सा लगा होता है सीट से जिसके ऊपर इंसान सजदा करता है, उसकी कोई हाइट का तयन है कि अगर वो ज्यादा ऊंचा है तो उसके ऊपर सजदा नहीं हो सकता या नीचे होना चाहिए या उस पर सजदा हो सकता है नहीं हो सकता या उसकी कोई हाइट का तयन है या नहीं है?
जी हुजूर, फट्टा लगाना भी है कि नहीं, ये भी इरशाद फरमाएं।
देखिए सजदा जो है सजदा उसी वक्त कहलाएगा जब या तो जमीन पर सजदा किया जाए या जमीन से 9 इंच बुलंद कोई चीज रखी हुई है उसके ऊपर सजदा किया जाए,
ज्यादा से
ज्यादा से ज्यादा 9 इंच, उससे ज्यादा नहीं,
ठीक है।
तो ये सजदे की तारीफ में आएगा, अगर किसी ने जमीन पर सजदा किया या जिस जगह पर वो बैठा है उस जगह आगे जो चीज रखी हुई है वो 2, 4, 6, 8, 9 इंच बुलंद है उसके ऊपर सजदा किया तो अब ये सजदा करना कहलाएगा,
ठीक है।
अगर इससे बुलंद चीज के ऊपर इसने सजदा किया तो ये सजदा करना नहीं कहलाएगा बल्कि ये सजदे का इशारा कहलाएगा,
ठीक है।
इसी वजह से जैसे जो लोग खड़े होकर नमाज की अदायगी नहीं कर सकते सजदे पर भी इनकी कुदरत आमतौर पर जिनकी नहीं होती, यानी ऐसे अफराद जिनको कुर्सी पर बैठकर नमाज पढ़ने की इजाजत होती है,
ठीक है,
यानी मिसाल के तौर पर एक शख्स ऐसा है जो खड़ा तो हो सकता है मगर उसको सजदा करने की कुदरत नहीं है। अब शरीयत इसको इस बात की इजाजत देती है कि ये बैठकर नमाज की अदायगी कर ले, क्योंकि जो क़याम मशरू है वो सजदे ही के लिए है, तो अब शरीयत इसको इजाजत देती कि ये बैठकर नमाज की अदायगी कर ले,
ठीक है।
तो अब ये बैठेगा, बैठकर नमाज की अदायगी कर सकता है। अब हमारे यहाँ बैठने के लिए कुर्सियाँ वगैरह हैं, बेहतर तो यही है कि जमीन पर बैठे और नमाज की अदायगी करे, रुकू के लिए कम झुके, सजदे के लिए थोड़ा ज्यादा झुक जाए, मगर हमारे यहाँ कुर्सियाँ वगैरह मौजूद हैं तो अब कुर्सियों के सामने इन्होंने वो तख्त वगैरह लगा दिया और इसको ये समझते हैं कि ये सजदा होगा, तो गोया कि ये अबस होगा क्योंकि शरीयत इसको सजदा करार ही नहीं देती, शरीयत इसको इशारा ही करार देती है। तो ऐसी सूरत में चाहे जमीन पर बैठकर नमाज पढ़े चाहे कुर्सी पर बैठकर नमाज पढ़े तो ऐसी सूरत में कोई चीज आगे ना रखी जाए क्योंकि उसके ऊपर अगर सजदा करेगा भी तो वो सजदा नहीं कहलाएगा क्योंकि वो जमीन से काफी हद तक बुलंद होती है। फिर दूसरी बात ये कि जिस शख्स को कुर्सी पर नमाज पढ़ने की इजाजत है, जैसे मिसाल के तौर पर कोई शख्स जो है वो कयाम तो नहीं कर सकता, अब वो कयाम नहीं कर सकता, अब ऐसा नहीं है कि वो कुर्सी पे बैठ के नमाज पढ़ ले, अब ये देखेगा कि क्या ये सजदा भी नहीं कर सकता,
ठीक है।
एक तो वो सूरत थी कि एक शख्स सजदा नहीं कर सकता तो उसको हुक्म ये है कि ठीक है वो बैठकर इशारे से नमाज पढ़ ले,
ठीक है।
अब दूसरा शख्स ऐसा है जो कयाम नहीं कर सकता, वो इतनी देर खड़ा नहीं कर सकता, अब वो देखेगा कि क्या वो जमीन पर बैठकर जमीन पर सजदा करके नमाज की अदायगी कर सकता है या नहीं कर सकता, चाहे वो जमीन पर सजदा करे, अब जमीन पर इतना नहीं झुक पाता वो कि जमीन पर सजदा कर सके तो उससे कोई 2 इंच, 3 इंच, 4 इंच, 9 इंच तक अगर वो सजदा कर सकता है तो अब इसको इजाजत नहीं है कि ये कुर्सी पर बैठकर नमाज की अदायगी करे।
यानी बिल्कुल झुकता है तो तकलीफ,
बिल्कुल झुकता है तो तकलीफ,
अंदर अंदर उसको
9 इंच, जी 9 इंच अगर बुलंद रख लेता है तो अब इसके पर सजदा साकित नहीं है, अब इस पे लाजिम है कि ये सजदा करे और सजदा करके नमाज की अदायगी करे। तो ये हमारे वो इस्लामी भाई या इस्लामी बहनें जो इस तरह कुर्सी पर बैठकर नमाज पढ़ते हैं और उनके साथ अक्सर के साथ ये प्रॉब्लम होता है कि कमर की तकलीफ की वजह से सजदा नहीं कर पाते, यानी जमीन तक नीचे तक झुकना जो है वो मुमकिन नहीं होता, तो 9 इंच जो है वो काफी बुलंद जगह होती है, यानी यूं आपने यूं दो हाथ रखे और इसके ऊपर दो उंगली,
ठीक है,
तो इतनी बुलंद जगह है 9 इंच, तो अगर इतनी बुलंद जगह के ऊपर सजदा कर सकते हैं तो अब इन पे लाजिम है कि ये सजदा करके नमाज की अदायगी करेंगे। इस सूरत में अगर इन्होंने इशारा किया, इशारा करके नमाज पढ़ी, चाहे बैठकर जमीन पर बैठकर चाहे कुर्सी पर बैठकर, तो ऐसी सूरत में इनकी नमाज नहीं होगी, क्योंकि सजदा नहीं होगा, सजदा नहीं होगा तो नमाज नहीं होगी।
9 इंच तक करने से हो जाएगा, कर सकते हैं। तो अब ये कुछ साथ चीज रखा करें, ऐसी हाइट वाली चीज, जो
जाहिर हाइट वाली कोई चीज रख लें अपने सामने, इतनी बुलंद यानी जिसको जैसी चीज मुनासिब हो, अगर उसको मालूम है कि वो जमीन से 4 इंच बुलंदी पर सजदा कर सकता है तो उतनी हाइट की कोई चीज सामने रख ले, और ठोस चीज हो, उसके ऊपर कोई तख्त वगैरह ऐसा बन जाए, उसके ऊपर सजदा करते रहे।
मुसल्ला उसको फोल्ड कर लिया, वो भी हार्ड तो हो जाता है सख्त, अगर
नहीं उसको अगर फोल्ड करेंगे तो उसके ऊपर जो सजदे की शरायत है तो वो पाई नहीं जाएंगे, क्योंकि जमीन की सख्ती महसूस होना जरूरी है, तो जब उसकी 2-4 तहें लगा लेंगे तो
अब आप ये अपने मसला तो बयान फरमाया ना, तो अब मस्जिद के अंदर जिस तरह कसरत से कुर्सियों का इजाफा होता जा रहा है, मैंने तो आज तक इस तरह 9 इंच वाला कोई देखा नहीं कि 9 इंच हाइट का एतबार करे, तो ऐसा भी नहीं है कि जितने भी कुर्सी पर नमाज पढ़ रहे उनमें से कोई भी ऐसा ना हो कि जो 9 इंच तक उसकी कुदरत रखता हो, तो अब क्या होगा? यानी आप खुद इरशाद फरमाएं कि जितनी तादाद में कुर्सियां हैं या जिस फीसद तनासुब से कुर्सियां बढ़ती जा रही हैं, तो क्या इसके हवाले से मसला पूछने वाले भी आते हैं कि नहीं आते हैं? यानी कुर्सी पर नमाज पढ़ने से पहले कि भाई मुझे बताइए कि मैं कुर्सी पर पढ़ सकता हूँ कि नहीं, इसका तनासुब क्या है? आप क्या समझते हैं इस हवाले से? या बस चल रहा है, वह देखा देखी जो है वो?
देखिए, ना होने के बराबर है।
अच्छा,
जो मसाइल आमतौर पर पूछे जाते हैं, ज्यादातर जो मसाइल पूछे जाते हैं वो तलाक के हवाले से मसाइल मालूम किए जाते हैं,
इन पड़ी होती है सरकार, तो फिर वो आते हैं,
या फिर विरासत के हवाले से मसाइल
वो भी एक बड़ा मसला है,
जहाँ पे माल और दौलत का मसाला है।
जी,
बाकी दीगर मसाइल तो कम ही पूछे जाते हैं,
मसाइल नमाज के
कम मसाइल पूछे जाते हैं नमाज वगैरह के हवाले से। यहाँ तक ये भी देखा गया है कि नमाजी हजरात को जब इमाम साहब कोई बात एक नमाज में समझाते हैं तो दूसरी नमाज में नमाजियों का दोबारा वही हाल होता है, तो ये गलत
नाराज भी हो जाते हैं,
नाराज भी हो जाते हैं समझाने से।
मैंने खुद एक बुजुर्ग को ये अर्ज किया था, इस तरह के मसले बताए थे, तो वो फिर दोबारा उस मस्जिद में तशरीफ नहीं लेकर आए, हालांकि उनको शरई मसला ही बताया गया था। तो ये बिल्कुल अंदाज नहीं होना चाहिए, जितने भी कुर्सी पर नमाज पढ़ते हैं, अभी हमारा सिलसिला देख रहे हैं, सबको चाहिए कि ये जो हमारा मसला मुफ्ती साहब ने बयान फरमाया इस पर गौर फरमा लें, और अगर आप शराइत पर उतरते हैं कि आप पर सजदा फर्ज नहीं है, इशारा करने की अगर इजाजत है आपको, तो फिर तो आप जो मामूलात हैं वो करें, वरना फिर जो मुफ्ती साहब ने हुक्म इरशाद फरमाया उसके ऊपर अमल किया जाए। और जो जो पढ़ना चाहता है या जब किसी को भी तकलीफ हो, समझता है कि मैं बीमार हो गया हूँ, तो उसको भी चाहिए कि पहले किसी मुफ्ती साहब से पूछ ले, मुफ्ती साहब जब सारे सवाल कर लेंगे, सारी सूरतें देख लेंगे, फिर आपको रिकमेंड करेंगे कि आप कुर्सी पर नमाज पढ़ सकते हैं कि नहीं पढ़ सकते। जिस तरह हम डॉक्टर के पास जाते हैं, बीमारी बताते हैं, सारी अलामात बताते हैं, फिर उसके मुताबिक वो दवाई देता है। हमारे यहाँ क्या होता है कि थोड़ी सी तकलीफ होती है, पता नहीं होती भी कि नहीं होती है, जो शरई तौर पर सजदे से माने हो उसकी इजाजत दे दी जाए, लेकिन कुर्सी जो है ना वो हम खरीद कर ले आते हैं, बल्कि 2-3 और भी साले सवाब के लिए मस्जिद में रख देते हैं कि मेरी आई है तो औरों को भी आसानी हो जाए। तो ये देखा देखी वाला मामला नहीं होना चाहिए, बल्कि जहाँ शरीयत इजाजत दे वहीं इस इजाजत पर अमल किया जाए, और जहाँ मना किया जाए तो वहाँ मना ही होना चाहिए। अब जिस चीज पर सजदा लाजिम था, सजदा ही करना था, उसने जरा सी तकलीफ पर वो कुर्सी शुरू कर दी थी, तो उनकी नमाजों का क्या होगा? वो हो गई नमाजें?
देखिए, नमाजों का मैंने हुक्म बयान किया है कि सजदा करना फर्ज है,
फर्ज
हर रकत में 2 सजदे करना फर्ज है, एक सजदा भी अगर किसी ने नहीं किया तो उसकी नमाज ना हुई।
ठीक है,
अब ना करना 2 तरह से है, जैसे उमूमी तौर पर हमारे यहाँ एक जुमला कहा जाता है कि मुझे तो मालूम ही नहीं था, मुझे मालूम नहीं था, जिस बात का मुझे पता ही नहीं है तो अल्लाह ताला मुझसे उसके बारे में मालूम भी नहीं करेगा, पूछेगा भी नहीं, उसकी कोई सजा जजा भी नहीं है, तो ये गलत तरीकेकार है। इस्लाम है, मुसलमान है, हम मुसलमान पर लाजिम है कि अपने जो भी उसके जरूरत के मसाइल हैं वो सीखे, या तो ये तर्ज अमल होना कि दुनिया के मामलात में भी यही तरीकेकार अख्तियार किया जाए कि भाई किसी से पूछ रहा नहीं है, बस ये काम देखने में अच्छा लग रहा है, ठीक है,
बीमारी डायग्नोस
5 लाख रूपए,
मुझे तो पता ही नहीं था, मैं दवाई भी नहीं लूंगा,
मतलब पूछे ही ना बीमारी के बारे में, मालूम ही ना ले, किसी कारोबार में ऐसे ही 5 लाख रूपये उठा के डाल दे, मगर कारोबार करने के लिए जाते हैं तो पूछते हैं,
बंदों से पूछते हैं,
कोई प्रॉब्लम होती है, कोई तिब्बी प्रॉब्लम होती है, डॉक्टर्स के पास जाते हैं, स्पेशलिस्ट के पास जाते हैं, मालूम लेते हैं, तो यहाँ भी मालूम लेना जरूरी है। जिसने मालूम ना ली, जिसने ना पूछा, खुद ना पढ़ा और अब उसको पता नहीं चला, और
देखिए ना कि कराची के अंदर दारुल इस्तिलाह अहले सुन्नत की सिर्फ 5 शाखें, हम इस पर खुश तो हो रहे हैं कि 5 शाखें हैं, लेकिन जो क्लिनिक है डॉक्टर के वो हजारों में होंगे, तो जितनी बीमारियां वहां हैं उतने ही मसाइल यहां पर भी हैं, तो पूछने अगर सब लोग आ जाएं और वाकईतन शरीयत पर अमल करने की कोशिश करें, मालूमात लेना शुरू करें, तो फिर शायद ये भी हम बोलें कि ज्ञान इकराम की कमी है, डॉक्टरों की कमी तो बयान की जाती है, लेकिन इस पर कुछ सोच
बात है ना कि जरूरत इजाद की माँ है।
जी जी,
तो अब यही वजह है, अब डॉक्टर्स को मालूम है, डॉक्टरों को मालूम है कि वो किसी भी गली मोहल्ले में जाकर बैठ जाएगा तो उसका क्लिनिक भागेगा दौड़ेगा, तो वो क्लिनिक खुलता है, एक गली में भी खुलता है, दूसरी में भी, तीसरी में भी, उसको पता है लोगों ने मेरे पास आना है। मगर दारुल इफ्ता का मामला ऐसा नहीं है, क्योंकि लोगों का आना जाना नहीं है, ऐसे मसाइल जहाँ पे फैमिली में जो है कोई प्रॉब्लम्स खड़ी हो जाती है, जैसे मैंने आपको तलाक की मिसाल दी, वो ये तलाक के मसाइल भी पूछने के लिए आते हैं लोग, मगर बहुत सारे अफराद ऐसे होते हैं कि जब अब तलाक दे दी, अब फैमिली में पता चल गया, अब फतवे की जरूरत पड़ती है, वरना माजल्ला बहुत जगहों पर ऐसा है फैमिली में पता नहीं चला और आपस में ही जो है वो किसी घर के बुजुर्ग ने फतवा दे दिया कि इस तरह से तलाक नहीं होती, मैसेज पे तलाक, तलाक नहीं
होती,
करना डांट दिया और साथ रहने लग गए। तो यहाँ भी जब जरूरत पेश आती है, खानदानी मामलात हो जाते हैं, फिर तलाक के मसाइल उमूमी तौर पर पूछने के लिए आते हैं। खौफ खुदा रखने वाले भी हैं कि घर में ही मसाला हुआ, फकत मियां बीवी के दरमियान ही मसाला हुआ, वो भी पूछने के लिए आते हैं, ऐसों की भी एक तादाद है। इस तरह फिर विरासत के मसाइल हैं कि विरासत में मालो दौलत का मसाला है, वो भी कसीर तादाद में मालूम करने के लिए आते हैं, बल्कि सबसे ज्यादा अगर देखा जाए तो विरासत के ही मसाइल होते हैं, विरासत और तलाक
झगड़ा होता है जायदाद पर, फिर अब होता है कोई मुफ्ती से पूछ लेते हैं।
जी,
उसमें भी हो सकता है कि पहले कहीं और जाते हों, मामला हल करने की कोशिश करते हों, तो ये रवैया बिल्कुल भी दुरुस्त नहीं है। शरीयत हम पर लाजिम है, शरीयत पर अमल करना है, तो जो शरीयत को जानने वाले हैं उनकी सोहबत इख्तियार करना जरूरी है, मुफ्तियाने कराम की भी सोहबत इख्तियार की जाए, जहां जरूरत हो उनसे मसाले पूछे जाएं, लेकिन एक अच्छा माहौल, नेक लोगों की सोहबत, इल्मे दीन से प्यार करने वालों की सोहबत भी इंशाअल्लाह अज़्ज़ोजल हमारी जिंदगी में बेहतरी लाएगी। दावत इस्लामी का मदनी माहौल हम सबके सामने है कि जो इससे वाबस्ता होते हैं अल्हम्दुलिल्लाह, बहुत सारी मालूमात के जो एक आम मुसलमान को हासिल नहीं होती, इस माहौल से वाबस्ता होने वाले, मदनी मुजाकरों में शिरकत करने वाले, सुनने वाले, दावत इस्लामी के हफ्तावार सुन्नत व इज्तिमा में आने वाले, और जो मदनी काफिलों में सफर करते हैं उन सब में, और जो दीगर अफराद हैं उनमें जमीन आसमान का फर्क होता है, तो एक अच्छा माहौल हमारे पास मौजूद है, अल्लाह की नेमत अल्हम्दुलिल्लाह, इससे वाबस्ता हो जाइए, आप अपना कारोबार कीजिए, अपनी तालीम हासिल कीजिए, सारे कीजिए, लेकिन दावत इस्लामी के मदने माहौल में भी वक्त दीजिए, इंशाअल्लाह अज़्ज़ोजल दीनों दुनिया की बरकतें नसीब होंगी। जामियतुल मदीना के तलबा किराम अल्हम्दुलिल्लाह हमारे पास मौजूद हैं कि अपनी जवानी में कि जिसमें ये कुछ भी कर सकते थे, लेकिन इल्मे दीन के लिए इन्होंने अपने वक्त को सर्फ किया, हमारा सिलसिला देखने के लिए भी तशरीफ लेकर आते हैं। एक सवाल इंशाअल्लाह हम इनका भी सिलसिले में शामिल करेंगे, बल्कि अभी इनका सवाल ले लेते हैं। जी,
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम
सलाम व रहमतुल्लाहि व बरकातहू।
आपकी बारगाह में सवाल है, क्या वालदेन का अपने बच्चों को जायदाद से आ कर देना जायज है? मसला बता दें।
जी,
ये भी लोगों की ये गलत फहमी है, असल में तो आक हुकूक जो है ये वालदेन की नाफरमानी जो लोग करते हैं, जो अफराद करते हैं, उनके लिए ये लफ्ज इस्तेमाल किया जाता है, और हमारे यहाँ ये लफ्ज इस एतबार से इस्तेमाल किया जाता है कि वालिद या वालिदा जो है वो अखबार में दे देते हैं कि ये चूंकि हमारा बेटा नाफरमान है लिहाजा हमने इसको आग कर दिया है, हालांकि उसका माना ही यही है नाफरमानी के एतबार से, और इससे समझा ये जाता है कि जिस बेटे के बारे में ये लिख दिया गया है अब उसको विरासत में से हिस्सा नहीं मिलेगा, ऐसी कोई बात नहीं है। कोई भी वालिद अपने किसी बेटे को जायदाद से यानी विरासत के हिस्से से جو ہے وہ دست بردار نہیں کر سکتا, یہ نہیں کہہ سکتا کہ اس کو وراثت میں سے حصہ نہیں ملے گا. اگر اس نے کہہ بھی دیا تو اس کے انتقال کے بعد جس طرح سے دوسرے بیٹوں کو حصہ ملے گا بالکل اسی طرح سے اس بیٹے کو حصہ ملے گا, چاہے وہ کتنا ہی نافرمان کیوں نہ ہو. بلکہ وراثت کے اعتبار سے تو یہ بھی حکم ہے کہ وراثت جو ہے یہ جبری ہے. یعنی اگر کوئی وارث یہ کہتا ہے کہ نہیں مجھے حصہ نہیں چاہیے, مجھے وراثت میں سے حصہ نہیں لینا, تو وہ ایسا بھی نہیں کر سکتا. اس پر یہ لازم ہے کہ وہ اپنا حصہ لے اور حصہ لینے کے بعد کسی کو دے دے, یا اپنے حصے میں سے جیسے مثال کے طور پر 1,00,000 روپے اس کا حصہ بنتا ہے, وہ کہے ٹھیک ہے مجھے آپ 5,000 روپے دے دیں اور بقیہ جو رقم بچتی ہے وہ باقی ورثہ اپنے استعمال میں لے لیں, تو ایسا کرنے کی اس کو اجازت ہے. یعنی ایسا بھی خود یہ خود سے بھی نہیں کر سکتا کہ مجھے حصہ نہیں چاہیے,
محروم کر سکتا ہے یہ نہ خود اپنے
آپ کو محروم کر سکتا ہے.
لیکن معاملات اس کے الٹ چل رہے ہیں بالکل.
ہاں معاملات اس کے الٹ ہیں, وہی بات ہے کہ معلومات نہیں ہوتی ہیں, معلومات نہ ہونے کی بنا پر اس طرح کا طریقہ کار اختیار کیا جاتا ہے.
ٹھیک ہے جی, ایک اور کال چلائیے.
میں پوچھنا چاہ رہا ہوں, کچھ لوگ کہتے ہیں کہ جب تک عقیقہ نہیں ہوا ہوتا تو اس وقت تک آدمی قربانی نہیں کر سکتا, کیا ایسا درست ہے؟ عقیقہ نہ ہو تو قربانی آدمی کر سکتا ہے؟
جو بھی لوگ کہتے ہیں اور انہوں نے قربانیاں نہیں کی ہیں تو ان کا بھی بتائیے گا. اور یہ حکم
دیکھیے, عقیقہ تو سنت مستحبہ ہے. عقیقہ گویا کہ ایک صدقہ ہے. جب بچے کی پیدائش ہوتی ہے تو ساتویں دن کر لینا سنت ہے, ساتویں دن نہیں کیا تو چودھویں دن کر لیا جائے. جب بھی کریں تو ان 7 دنوں کا اعتبار کر کے ہی کر لیا جائے, اور اگر 7 دنوں کا اعتبار نہ بھی کیا جائے تو عقیقہ ہے, جب بھی کریں گے وہ عقیقہ ہوگا, وہ سنت مستحبہ ہے. جس کی طرف سے کیا جاتا ہے اس کے لیے گویا کہ یہ صدقہ ہوتا ہے, بلا وغیرہ سے وہ محفوظ رہتا ہے.
ٹھیک ہے,
تو یہ تو سنت ہے. اب اگر کسی کا عقیقہ نہیں ہوا اور قربانی کے دن آئے اور قربانی کے دنوں میں وہ مالک نصاب ہے, صاحب نصاب ہے, اس پر قربانی کا وجوب ہو رہا ہے, مسافر بھی نہیں ہے, مقیم ہے, مسلمان ہے, عقل بالغ ہے, اب اس پر قربانی کا لزوم ہو رہا ہے, اب اس نے جب قربانی کرنے لگا تو اس کو ابو جان نے کہا کہ آپ کا تو بیٹا عقیقہ ہی نہیں ہوا, اس نے کہا چلو ٹھیک ہے اب میں اس دفعہ عقیقہ کر دیتا ہوں. اگر کسی نے ایسا کیا یعنی عقیقہ کر دیا تو ایسی صورت میں عقیقہ تو اس کا ہو جائے گا,
ٹھیک ہے,
مگر قربانی کا وجوب ادا نہ کرنے کی وجہ سے یہ گناہگار بھی ہوگا. اب اس پر یہ لازم ہوگا, عید کے ایام گزر گئے, اب اس پر یہ لازم ہوگا کہ ایک چھوٹے جانور کی بکرے یا بکری کی قیمت کو یہ صدقہ کرے.
ٹھیک ہے جی, ایک اور کال چلائیے.
قاضی تھا محمد اسلام محمد بلوچستان سے. میرا سوال یہ ہے کہ ہم مغرب کی نماز پڑھ رہے تھے کہ اچانک کسی کا فون آ گیا اور سارا دھیان ہمارا اس طرف چلا گیا, کیا وہ نماز ہو جائے گی یا نہیں؟
جی اگر سائلنٹ کرنا بھول گئے, کال آنا شروع ہوئی بس توجہ پٹ گئی.
دیکھیں ایسی صورت میں نماز تو ہو جائے گی.
ٹھیک ہے,
اب جو اس کی جو بیل تھی چاہے وہ کسی بھی طرح کی ہو, ان کی نماز تو ہو جائے گی, جس کی بیل بج رہی ہے اس کی بھی نماز ہو جائے گی. مگر یہاں ہر مسلمان کو ہی یہ سوچنا چاہیے کہ مسجد میں جاتے ہوئے ایک تو اپنے فون کو سائلنٹ کریں, دوسرا ہمارے فون پر بیل ایسی ہونی چاہیے کہ اگر خدا نہ خواستہ مسجد میں بھی وہ بیل بج جائے تو نہ تو ہمیں شرمندگی کا سامنا کرنا پڑے اور نہ ہی گناہ کی کیفیت ہو. ظاہر ہے آپ مسجد میں بیٹھے ہوئے ہیں اور بیل بجی اور اس پر کوئی میوزک شروع ہو گیا, کوئی گانا شروع ہو گیا, تو اس کی تو ظاہر ہے شرعی طور پہ اجازت نہیں ہوگی. تو ایک تو یہ ہے کہ یہ احتیاط ہونی چاہیے کہ موبائل سائلنٹ ہو یا اس کو آف کر دیا جائے, اور دوسری صورت یہ کہ اس بات کی احتیاط تو ویسے بھی لازم ہی ہے, یعنی فقط مسجد کے لیے نہیں, ویسے بھی لازم ہے کہ آپ کے موبائل میں سادہ سی ٹیون ہونی چاہیے.
ٹھیک ہے ٹھیک ہے. میسج میں سوال یہ پوچھا جا رہا ہے کہ کیا درود پاک لیٹ کر پڑھا جا سکتا ہے؟ یہ پوچھ رہے سو کر, مقصود یہ ہوگا کہ لیٹ کر پڑھا جا سکتا ہے؟
بالکل لیٹ کر پڑھا جا سکتا ہے, مگر جب بھی کوئی اوراد و وظائف لیٹ کر کیے جائیں یا قرآن مجید فرقان حمید کی تلاوت لیٹ کر کی جائے تو ادب آداب کا تقاضا یہ ہے کہ اپنے پاؤں کو سمیٹ لیا جائے.
ٹھیک ہے جی, ایک اور کال چلائیے.
جی میں وقار بہن بات کر رہا ہوں, میں وراثت کے بارے میں معلومات کرنا چاہ رہا تھا کہ ہم 7 بہن بھائی ہیں, ہماری 4 بہنیں ہیں, اور ہمارے والد کے مرنے کے بعد جو ہمارا وراثت نامہ ہے ان میں ہماری جو بہنیں ہیں 4 وہ ہمیں کہہ رہی ہیں کہ ہم نے معاف کیا, ہمیں وراثت نامہ نہیں چاہیے, تو ہمیں پھر بھی دینا لازمی پڑے گا کہ؟
جی ہر گھر کا مسئلہ.
جی بالکل اسی طرح کا مسئلہ ہے کہ والد صاحب کا انتقال ہو گیا, اب پراپرٹی وغیرہ موجود ہوتی ہے, بہنیں بعض اوقات کہتی ہیں کہ ٹھیک ہے ہم اپنے بھائیوں کے حق میں جو ہے وہ دست بردار ہو جاتی ہیں, لہذا بھائیوں کو دے دیا جائے, اور پھر بعض اوقات کورٹ وغیرہ میں جا کر سائن بھی کر کے دے دیتی ہیں.
ٹھیک ہے,
تو اول تو یہ ہے کہ دستبردار ہونے کی کیا صورت ہوگی, کیا طریقہ کار ہوگا, وہ بھی پہلے دارالافتاء پہ جا کر کسی سنی عالم دین سے جا کر معلوم کرنا چاہیے, مفتی سے جا کر معلوم کرنا چاہیے کہ دستبردار اگر ہونا چاہتے ہیں تو اس کا کیا طریقہ کار ہوگا. ایک صورت تو میں نے بتائی تھی, اس کا لاکھ روپے بنتا ہے,
کچھ لے لے,
وہ لاکھ روپے لے کر واپس کر دے.
ٹھیک ہے,
یا اس میں سے کچھ لے لے, کچھ لے کے واپس کر دے.
ٹھیک ہے,
دیکھیں بعض صورتیں یہاں پر ایسی بھی آتی ہیں جب گولڈ وغیرہ بھی موجود ہوتا ہے وراثت میں, تو بعض صورتیں ایسی بھی آتی ہیں کہ جہاں وراثت کے حصے یوں تقسیم کرتے ہوئے جب لوگ وڈرا ہوتے ہیں, دستبردار ہوتے ہیں, تو بعض صورتیں اس میں سود کی بھی آ جاتی ہیں, ایسی کیفیت بھی ہوتی ہے وراثت میں, وراثت کی تقسیم کے اندر کوئی چیز لے کر الگ ہو رہا ہے, کوئی چیز لے کر الگ ہو رہا ہے, تو یہ بہت پیچیدہ مسئلہ ہے. اسی طرح پراپرٹی کے حوالے سے بھی دیکھنا ہوگا, اچھی طرح سے معلومات لے کے پھر دستبردار ہوں. یہ تو ان کے اس مسئلے کا جواب ہے. دوسرا یہ کہ اس طرح کے معاملات
کی جو انڈرسٹینڈنگ کرنی ہے وہ بھی کسی مفتی صاحب کو بتا دیں.
جی بالکل, وہ بھی معلوم کر کے ہی کریں, کیونکہ آپس کی انڈرسٹینڈنگ کر کے جب لوگ دارالافتاء اہل سنت میں آتے ہیں ہمارے اسلامی بھائی, تو ان کی آپس کی انڈرسٹینڈنگ اکثر جو ہے وہ غلط ہوتی ہے. تو آپس میں بھی اگر چاہتے ہیں کہ آپس میں بھی معاملات کو حل کرنا ہے, جیسے گھر پر بیٹھ گئے اور طے ہو گیا کہ بھائی ٹھیک ہے ہم نے آپس میں اس طرح سے معاملات کو طے کرنا ہے, دکان فلاں بھائی کو دے دی جائے, فلاں مکان فلاں بھائی کو دے دیا جائے, سونا بہنوں کو دے دیا جائے, پیسے فلاں بھائی کو دے دیے جائیں, تو اس کے متعلق بھی اولاً آ کر معلومات حاصل
کرنی چاہیے.
کیا جو ہم کر رہے ہیں
حصوں کی تقسیم, اور اس میں پھر جو چیزوں کی تقسیم ہے اس میں آپ فرما رہے کہ مسائل,
چیزوں کی تقسیم اس اعتبار سے کہ جب گھر بیٹھے ہی چیزوں کی تقسیم کر رہے ہیں, ایک چیز کی قیمت زیادہ ہے, ایک سب نے رضامندی سے کہا ٹھیک ہے یہ فلاں بھائی کو دے دی جائے, ایک چیز کی قیمت کم ہے, جس کو دی جا رہی ہے وہ بھی راضی ہے, وہ کہتا ہے ٹھیک ہے یہ مجھے دے دی جائے, گولڈ ایک کو دے دیا گیا, رقم ایک کو دے دی گئی, بعضوں نے جو ہے وہ آدھا گولڈ لے لیا, آدھا گولڈ اس کو دے دیا. جب اس طرح کی کیفیت ہو تو اس بارے میں بھی معلومات لے لینی چاہیے. اور دوسرا یہ کہ یہ جو انہوں نے کہا کہ بہنیں کہہ رہی ہیں کہ ہم نے نہیں لینا, دیکھیں عمومی طور پر ایسا ہوتا ہے, جیسے مثال کے طور پر چار بہنیں ہیں, بعض اوقات ایک بہن یا دو بہن ایسی ہوتی ہیں کہ وہ اپنے گھر میں مال و دولت والی ہوتی ہیں, ان کو ضرورت نہیں ہوتی, وہ کہتی ہیں ہم نے نہیں لینا. اب جو بیچاری دوسری بہن ہوتی ہے, اب وہ بولتی ہے کہ اب میں بیٹھوں گی سب میں, اب میں کیسے مانگوں, کیسے میں حصہ اپنا طلب کروں. تو بھائیوں کو اس حوالے سے غور کرنا چاہیے کہ ایسا انداز اختیار کریں کہ کسی کے ساتھ زیادتی نہ ہو. بہنوں کی خواہش یہ ہوتی ہے, بھائیوں کی خواہش تو یہ کم ہوتی ہے, عمومی طور پر بھائی چاہتے ہیں کہ ہمیں مل جائے, بہنوں کی خواہش عمومی طور پر یہی ہوتی ہے کہ چلیں ٹھیک ہے پراپرٹی ہے, ایک مکان ہے, دو بھائی تین بھائی اس میں رہ رہے ہیں, وہ کہتی ہیں چلے ٹھیک ہے یہ رہتے رہیں اور ہم دستبردار ہو جاتے ہیں.
بعد میں جب ضرورت پڑتی ہے,
اور یہاں تک کہ جب مثال کے طور پر بہن کیا, مثال کے طور پر شوہر کا وصال ہو گیا, اس کا انتقال ہو گیا, اب اس کے بچے بھی ہیں, اب اس کو ضرورت پڑتی ہے, پھر یہ کہتی ہے کہ میں نے تو ایسے ہی کہہ دیا تھا, فلاں بہن نے کہا تھا تو چلو میں نے بولا میں بھی کہہ دیتی ہوں, تو یہ طریقہ کار اختیار نہیں کرنا چاہیے. بالکل واضح طور پر ان کا حصہ ان کو بتانا چاہیے کہ آپ کا 50 لاکھ روپے حصہ بن رہا ہے, ٹھیک ہے آپ کا بھی بن رہا ہے, آپ کا بھی بن رہا ہے, ہم دینے کے لیے تیار ہیں, چار لوگوں کو بیچ میں بٹھایا جائے, ایسا طریقہ اختیار کیا جائے کہ کوئی ابہام باقی نہ رہے, اور یہ کیفیت بھی باقی نہ رہے کہ بہن دوسری بہن کو دیکھتے ہوئے چپ کر کے بیٹھ جائے کہ میں نہیں لے پا رہی. تو اس طرح کا طریقہ کار بھی نہیں ہونا چاہیے. کوشش یہی ہونی چاہیے کہ پراپرٹی کی ویلیو لگائیں, پراپرٹی کی ویلیو لگا کر بہنوں کو حصے طے کر دیں اور ان کو بھی ان کے حصے دیے جائیں.
اور درست علاج کروانا ہو, مکمل علاج کروانا ہو, ٹریٹمنٹ چاہتے ہیں کہ صحیح ہو جائے اور مرض سے شفا ملے, تو ڈاکٹر کو مکمل ہی مرض بتایا جاتا ہے. ایسے ہی اگر ہم چاہتے ہیں کہ ہمارا مسئلہ بھی صحیح حل ہو جائے تو مکمل معلومات مفتی صاحب کو فراہم کریں. اس کے بعد جو شریعت نے ہمارے حوالے سے حکم بیان کیا ہوگا انشاءاللہ مفتی صاحب بھی اسی اعتبار سے بیان فرمائیں گے. اللہ تعالیٰ سے دعا ہے کہ جتنے بھی ناظرین ہمیں اس وقت سن رہے ہیں, جتنے بھی سنیں گے بعد میں ہمارے سلسلے کو دیکھیں گے, ہم سب شریعت پر عمل کرنے والے ہو جائیں, مفتیان کرام کی صحبت اختیار کرنے والے ہو جائیں. اور جس طرح ہمارا پرسنل ڈاکٹر ہوتا ہے, میں یہ تو نہیں کہوں گا کہ پرسنل مفتی کا لفظ استعمال کیا جائے, لیکن کسی نہ کسی مفتی صاحب سے, کسی نہ کسی عالم صاحب سے ہمارا رابطہ ہونا چاہیے, ہماری دوستی ہونی چاہیے, ان کا نمبر ہمارے پاس ہونا چاہیے, اور ایسے تعلقات ہوں کہ مفتی صاحب ہمیں رپلائی بھی دیں, ہمیں جواب بھی دیں، ہمارے معاملات بھی حل کریں، اللہ تعالیٰ ہم سب کو علماء کی صحبت عطا فرمائے، آمین بجاہ النبی الامین. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
نہ جانے مسائل تو علماء سے پوچھے، یہ حکم مبین ہے ہم کو رب سے ملا ہے، چلو پوچھ کیسے جیے زندگی کو، چلو